नमस्कार, रेडियो कार्यक्रम न्यायका लागि पहलबाट म नन्द कठायतको हार्दिक स्वागत छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश सङ्घको सहकार्यमा जागरण एफएमले उत्पादन गरेको यो कार्यक्रम हरेक अङ्ग्रेजी दोस्रो र अन्तिम आइतबार बिहान 8:15 बजेदेखि 8:30 बजेसम्म जागरण एफएम सहित कर्णालीका विभिन्न सामुदायिक रेडियोहरूबाट प्रसारण हुन्छ। साथै यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी पाएक पर्ने समयमा सुन्न सक्नुहुन्छ।
मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका पीडितहरूलाई न्यायमा पहुँच पुर्याउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। साथै पीडितले न्याय नपाउन्जेल हामी रेडियो कार्यक्रम मार्फत पीडितको पक्षबाट वकालत गर्छौँ, सम्बन्धित निकायलाई झकझक्याउँछौँ र खबरदारी पनि गर्छौँ।
आज हामी कार्यक्रम न्यायका लागि पहलको 9 श्रृङ्खलामा छौँ। आज हामीले विश्वभर कोरोना भाइरस फैलिएका बेला श्रीमतीले शारीरिक सम्बन्ध राख्न नदिँदा श्रीमानसँग घरेलु हिंसामा परेकी दैलेकी एकजना महिलाले भोग्नु परेका पीडा र न्यायका लागि उहाँले चालेका पहलका विषयमा केन्द्रित रहेर यो श्रृङ्खला तयार पारेका छौँ। घरेलु हिंसा मूलत घरभित्रको हुन्छ। कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको छ। पछिल्लो समय घरभित्र बसिरहँदा घरेलु हिंसाका कारण श्रीमानसँग सम्बन्ध तोड्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ। श्रीमानसँग खान लगाउन नदिएको, सौता हालेको, मदिरा सेवन गरी कुटपिट गरेको, परिवारले हेला गरेको, यौन सम्पर्क राख्न नाजायज दबाब दिने गरेको जस्ता कारणबाट महिला अदालतमा मुद्दा दर्ता गर्ने गरेका छन्। अभिभावकले सम्बन्ध विच्छेद गर्दा बालबालिकाको शिक्षा र मनोवैज्ञानिकमा नराम्रो असर पर्ने गरेको छ। बाल विवाहको न्यूनीकरण र परिवारभित्र एकले अर्कालाई बुझ्ने र अनावश्यक शङ्का गर्ने बानी हटाउन जरुरी रहेको अधिकार कर्मीहरूले बताउने गरेका छन्। नेपालमा महिलाको एकल निर्णयको आधारमा सम्बन्ध विच्छेद गर्न सकिने कानुनी व्यवस्था रहेकाले पनि थप सजिलो भएको उनीहरूको भनाइ छ। निवेदन दिएको 90 दिनभित्र सम्बन्ध विच्छेदको निर्णय दिनुपर्ने व्यवस्था कानुनले गरे पनि सामान्यतया 22 दिनपछि अन्तिम टुङ्गो लगाउने प्रक्रियामा जान्छ। मुलुकी ऐनको 11 संशोधनले 2058 असोजबाट महिलाले श्रीमानको अंश सम्पत्ति दावी गर्न पाउने व्यवस्था गरे पनि यसको माग बढेर आएको बताइएको छ। अदालतमा सम्बन्ध विच्छेदका लागि दर्ता भइसकेका महिलाले भने श्रीमानसँग मिलापत्रको प्रयास गर्दा पनि अस्वीकार गर्ने गरेका छन्। महिलाले हदभन्दा बढी हिंसा भोग गरेर पनि अदालतको पहुँचमा नपुग्दा केही गर्न नसक्ने अवस्था छ। गरिबी, अभाव र बेरोजगारीले निम्त्याएका घटनामा कुटपिट, खान नदिने, मजदुरी गरी कमाएको ज्याला समेत खुसेर आफूले लिने, घरबाट निकाल्ने, जुवातास खेलेर सम्पत्ति उडाउने, अनावश्यक आरोप र लालसना लगाउने, यौन हिंसा जस्ता समाजमा भइरहेका घरेलु हिंसाको घटना हुने गरेका छन्। प्रदेश प्रहरी कार्यालयको पछिल्लो 2 वर्षको तथ्याङ्क अनुसार 2100 बढी घरेलु हिंसा भएका छन्। छरछिमेक र समुदायमा हुने घटनालाई सामान्य रूपमा लिने र बनेको कानुन कार्यान्वयन नहुँदा यस्ता घटना बढेको महिला अधिकार कर्मीहरूको भनाइ छ। मदिरा सेवन र हिंसा जुन वर्गकाले पनि गर्न सक्छन्, तर गरिबी र मदिरा सेवन पछि हुने अप्रिय घटनाको अवस्था भयवाह बन्दै गएको पछिल्ला दृष्टान्तले देखाइरहेका छन्। श्रीमान र परिवारबाट हुने हिंसाकै कारण आफू अलग हुनु परेको पीडित महिलाहरूले बताउने गरेका छन्। दैलेखी एक महिलाले पनि यस्तै हिंसा भोग्नु परेको छ। श्रीमान र घर परिवारबाट हुने हिंसाकै कारण आफू अलग हुनु परेको पीडित महिलाले बताएकी छन्। शारीरिक सम्बन्ध राख्ने न्यूमा बारम्बार हिंसा हुन थाल्दा आफूलाई घर परिवारसँग असहज महसुस गरी अलग हुनुपर्ने बाध्यता आउने गरेको छ। घरेलु हिंसाको मुद्दामा यौन हिंसा, मानसिक हिंसा र शारीरिक हिंसामा परेको पीडितको दावी छ। आफू हिंसामा परेपछि न्यायका लागि लड्नुपर्ने हुन्छ, यस्तो शारीरिक हिंसामा पर्दा उहाँले श्रीमानको यातना झेल्नु पर्यो। यातना सहन नसकेर उहाँले न्यायको ढोका ढकढक्याउन पुग्नुभयो। उहाँलाई मैले तपाईँ न्यायको खोजीमा कसरी लाग्नु भयो भनेर सोधेको छु।
मेरो श्रीमानले मलाई जति शङ्का लाग्छ त्यही हो, जाँदा छाने अनि बाहिर ज्यादा बाहिरै हिँड्ने के टिकाउन त सकिन्न सर, अब त्यसै अर्काको आइनासँग लाग्ने अनि मारपिट गर्ने जाँडत खाने त्यस्तै गर्नु। अब मेरो यस्तै हो, अब सानो उमेरमा अब पहिला के नभए मम्मी हुनु हुनुहुन्छ नि बित्नु भयो, मैले थाहा पाएन मम्मी कत्रो हुनु, म बित्दाखेरि नै मम्मी बित्दाखेरि म कत्रो थिएँ त्यो मलाई पनि थाहा भएन, त्यहाँदेखि त्यसको बारे मैले बिहे गरेको सर होइन, त्यहाँदेखि बिहे भएको सात दिनदेखि नै मलाई श्रीमानले अब त्यस्तै हिंसा गरिरहनु भयो, त्यहाँ फेरि सहँदा सहँदा सदा सदा गएँ, मैले आज सोधिनुहुन्छु भोलि सोधिनुहुन्छ कि भने अब बच्चाहरू पनि भए छिटै अनि बच्चा छोड्न सकिनँ, त्यहाँदेखि त्यस्तै उनलाई आज पर्खँदा भोलि पर्खिँदा पर्खिँदा मेरो यो अवस्था भयो के सर। अब
कतिपय कुराहरू यो अब यो कोरोना भाइरस फैलिएको बेला यहाँहरूको घर आएपछि कुरामा अब धेरै केही कुरा त्यसले पनि प्रभाव पारेको हो जस्तो लाग्छै लाग्दैन?
कोरोना भाइरस त्यसको बारेमा त मलाई त्यतिखेरमा नै लास्टै पीडा भएर घरदेखि निस्केको सर, म उहाँलाई अलि कोभिड भएको थियो अनि स्याहार सुसार गरेँ अनि त्यहाँ चाहिँ अब लाज भन्ने के भन्ने धेरैचोटि अब त्यही यस्तोको लागि त्यस्तै झगडा परिरहन्थे, हजुरहरू बिहारी हुनुहुन्छ यस्तो होइन यस्तो होइन भनेर सम्झाउँदाखेरि रातभरि यस्तै आँची बन्चेर लगेर बस्नुहुन्थ्यो, त्यहाँदेखि अब जाँदा चाहिँ खाने अब बाहिर हिँड्ने अब अर्काको श्रीमतीसँग नै हिँड्ने अनि त्यस्तै गरी गरी मारपिट गर्नुभयो, अब चोटपटक त कति छन् कति छन् भन्नुपर्दा बच्चा चारवटा थियो कि, अब बच्चा हुर्काउँदा हुर्काउँदै हालत सक्छु कि अहिले अब म लास्टै मेरो चोटपटक धेरै छ के अरे सर, अब एउटा छोरा अब बिहा गरेर बसिसक्यो अरे, अब एउटा नानी गयो नि बिहा भएछ सानो उमेरमा दाउकी पिरले गर्दाखेरि छोरीले पनि बिहा गरेर गयो अनि कान्छी छोरी मसँग छ अनि कान्छी छोरा पनि मसँग।
यहाँहरू छुटेको अथवा घरबाट अहिले छुटछुटै बस्नुहुन्छ कि?
नै उहाँ दैले खोकेर बस्ने म यहाँ
अहिले अब दुईटा बच्चा यहाँसँग छन् अहिले होइन, उनीहरूलाई हेरचाहको लागि केही सहयोग गर्नुभएको छ कि छैन, के छ उहाँले?
नाइ नाइ सर त्यस्तो केही पनि छैन, बच्चालाई पनि देख्न खान सक्दैनन् उहाँले, अब त्यस्तै छ, अब हामी त तिन आमा छोरा नै सिलिपी हिँड्नुपर्छ, अब हेर्न त कहाँ थियो र हामी देखिन पनि हामीलाई डर छ।
अब यो जुन इन्सेकसम्म यहाँहरू कसरी पुग्नु भयो म्याडम?
हजुर पहिला नवज्योतिमा गएँ, त्यहाँदेखि गीता म्याडमसँग गएँ, गीता म्याडमले अनि त्यहाँ देखाइदिनु भयो, त्यहाँ पुगेँ, त्यहाँदेखि अन्सु गाथेन सर म मलाई अलि अलि नानीलाई अलिअलि कपडा दिनुभएको थियो र मलाई 7,000 पैसा दिनुभयो।
अब यसरी अब इन्सेकले सहयोग गरिसकेपछि यो इन्सेकको सहयोगले अथवा कानुनी प्रक्रियामा जानको लागि केही सहयोग पुग्यो कि पुगेन यहाँलाई?
मलाई त्यहाँ बोलाउनु भयो, अब त्यसो मलाई 2-4 कुरा अनि त्यति पैसा दिनुभयो अनि के बाटो खर्च भन्नुभएको थियो अरे सरले, नास्ता खाने बाटो खर्च भन्नुभएको थियो, म खासै हुँदैन त्यही पनि ठिकै छ।
अहिले त्यहाँसम्म पुगिसकेपछि यहाँले न्याय पाउँछु भन्नेमा कतिको आशा लागेको छ, के छ म्याडम?
हजुर मलाई एकदम आशा लागिरहेको छ सर, पहिला मैले सासुबाट कोही देखि पाएन अनि त्यस्तै पीडा हुँदा अब श्रीमानले मारपिट गर्दा पनि माइतहरू पनि कुटेर लग्नुहुन्थ्यो भनेपछि बाटामा लगेर कुट्दै कुट्दै पनि घरमा पुर्याउनुहुन्थ्यो अनि अब त्यस्तै गर्नुहुन्थ्यो, अहिले चाहिँ मैले सास सबोर धेरै पार्छु सर, मलाई अझै पनि अगाडि बढ्छु कि जस्तो लागिरहेको छ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन, धन बुझ्यो धन कठिन बुझ्यो बुझ्न कठिन।
हो यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी, यसले त भाइरस संक्रमणको जोखिम झन बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने?
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
<स्थ-> घरेलु हिंसा कसुर सजाय ऐन 2066 ले कसैले पनि घरेलु हिंसा गर्न गराउन वा सो कुराको उद्योग गर्न वा घरेलु हिंसाको निम्ति कसैलाई दुरुस्सहन गर्न नपाइने भनी व्यवस्था भए पनि पछिल्लो समय ठूलो हिंसा घरेलु हिंसा हुने गरेको छ। 90% घरेलु हिंसा श्रीमान र श्रीमती बीच हुने गरेको पाइन्छ। लकडाउनको अवस्थामा मानिसहरू घरभित्रै बस्न बाध्य भएर घरेलु हिंसाका घटनामा उजुर गर्ने कुरा बढेको पाइन्छ। हाम्रो पुरुष प्रधान सामाजिक शक्ति सम्बन्ध परिवारमा महिलाको स्थान उजुरीलाई सामाजिक प्रतिष्ठानसँग जोडेर यसलाई भित्रभित्रै सामसुम पारिदिने प्रविधिका कारण घरेलु हिंसाका घटनाको वास्तविक संख्या र उजुरीमा धेरै ठूलो अन्तर रहि आएको छ। करिब 70% घटना घरभित्रै सामसुम पारिने गरेको मानव अधिकार कर्मीहरूले बताउने गरेका छन्। श्रीमानबाट भोग्नु परेको समस्या र उहाँले न्यायका लागि के गर्नुभयो भनेर मैले उहाँलाई न्याय दिलाउनको लागि सहयोग गरिरहनु भएकी अधिवक्ता तथा मानव अधिकार सहायता कक्षका सदस्य गीता कोइरालासँग कुराकानी गरेको छु।
गुराँस गाउँपालिकाको नागरिक हुनुहुन्छ। त्यो श्रीमान र त्यो गुराँस गाउँपालिका छोडिसकेपछि केही सहज हुन्छ कि दिन चलाउन भनेर यहाँ त्यस्तो विजयनगर नगरपालिका वडा नम्बर 6 पसल गरेर बस्नु भएको अवस्था थियो। त्यो पसल गर्ने क्रममा पनि धेरैचोटि उहाँको श्रीमानले कुट्ने पिट्ने थारागाली गर्ने गरिरहनु भएको र छोराछोरीले सम्झाउने अनि बुझाउने झगडा परेको बेला छुट्याउने गरिआएको अवस्था रहेछ। अब यसै क्रममा विजयनगर नगरपालिका वडा नम्बर 6 पनि पसल नचलिसकेपछि विजयनगर नगरपालिका वडा नम्बर 12 पसल सारेर पसल सञ्चालन गर्ने क्रममा लकडाउन भयो। कोरोनाको दोस्रो भेरिएन्टले गर्दा लकडाउन भइसकेपछि यिनीहरू त्यहाँ पसल बन्द गरेर गुनास गाउँपालिका घरमै गएको अवस्थामा उनलाई चाहिँ कोभिड भयो। त्यो श्रीमानलाई कोभिड भइसकेपछि होम आइसोलेसन होम क्वारेन्टाइनमा राखिरहेको अवस्थामा श्रीमानले चाहिँ अब यो श्रीमतीलाई अब बेड सेयरिङको लागि आइज कि आइज भनेर भने बेड सेयरिङको लागि आइज भनिसकेपछि उनीलाई म आउँदिनँ यसरी आइसोलेसनमा बसेको मान्छे यो होम क्वारेन्टाइनमा बसेको मान्छे तपाईँ यसो गर्नु हुँदैन भनेर उहाँले भन्दाखेरि उहाँलाई जबरजस्ती तान्न लाग्यो। तान्न लागेपछि उहाँमा यसो गर्नु ठिक होइन, यो त सरुवा रोग हो, सबैलाई सर्छ, यो त जोगिनु पर्ने कुरा हो, तपाईँ किन बुझ्नुहुन्न भन्दाखेरि उहाँ चाहिँ अलि विजय गर्नु भएको थियो। उहाँ आफू तर्किनु भयो र छोराछोरीले पनि उहाँलाई सहयोग गरेर त्यतिखेर उहाँसँग अब त्यो बेड सेयरिङबाट बस्नुभयो। त्यसपछि पनि फेरि उहाँको श्रीमानले उहाँलाई चाहिँ यहाँ पसलमै फेरि जाउँ भनेर आइसकेपछि उहाँलाई धेरै त्यो यातना दिएको कुटपिट गरेको अवस्था हो र त्यसपछि उहाँलाई बडियोले माथि घाँटीमा बाँधेर मार्न लागेको बेलामा कान्छी छोरीले देखेर बचाउनु भयो अनि त्यो छोरीले बताइसकेपछि आमा छोरीलाई नै उहाँले निकालिदिनु भयो सँगै बसेको ठाउँबाट। त्यसरी बसेको ठाउँबाट निकालिदिइसकेपछि आमा छोरी माइतीको शरणमा गएर बस्नुभयो अनि त्यो लामो समय त्यसरी बस्दा पनि उहाँ एकचोटि पनि किन कसो भनेर सोध्न बुझ्न उहाँलाई बुझ्न पनि पुग्नु भएन। त्यति गरिसकेपछि अब उहाँहरू आज भोलि हेर्दै जाँदा केही पनि चासो नदेखाएपछि श्रीमानले उहाँले घरेलु हिंसाको मुद्दा दर्ता गर्नुभएको छ त्यसै जिल्ला अदालतमा।
उहाँको त्यो पीडा अथवा त्यो हेर्दाखेरि खासै उहाँ अन्य कुनै पनि हिंसा नभएर विशेष गरेर त्यो घरेलु हिंसाभित्र शारीरिक सम्बन्धको कुरा मुख्य जोडिन्छ होइन?
त्यो शारीरिक सम्बन्धको कुरा नै खास उहाँहरूको बिचको विभेद अथवा विवाद अथवा उहाँहरूको त्यो केसको जरिया भनेर हामी बुझ्न सक्छौँ। होम क्वारेन्टाइनमा बसेको बेलासम्म श्रीमतीलाई अब यो महामारीबाट कहाँ कसरी जोगिने भनेर सरकारदेखि लिएर सबैको ध्यान त्यसैमा भएको बेला श्रीमानले चाहिँ बेड सेयरिङ भएन अथवा यौन सम्पर्क गर्न दिन भनेर उहाँलाई एकदम बार बार टर्चर दिने गर्नुहुन्थ्यो। अब यसै क्रममा त्यो टर्चरको मात्रा चाहिँ बढ्दै गयो र उहाँलाई चाहिँ उहाँको श्रीमानले घरबाटै निकाल्नु भयो। अब घरबाट निकालिसकेपछि पनि उहाँले नेपाली महिलाहरू अथवा हिन्दू धर्म मान्ने महिलाहरू अब श्रीमानलाई नै मानेर बस्नुपर्ने अवस्था छ नि त। त्यो अनुसार अब माइत बसेर पनि उहाँले धेरै बाटो हेर्नुभयो, उहाँले चासो नै देखाउनु भएन, उल्टो उहाँलाई एकदम मोबाइलबाट अनि मान्छेको खबरबाट पनि डर भाव धम्की दिने अनि यसरी खडा गरेर हिँडेकी महिला हो यसलाई जहाँ भेटे चाहिँ मार्छु भन्ने गरेर झन् सामाजिक सञ्जाल फेसबुकबाट र व्यक्तिको भनाइ व्यक्ति व्यक्तिबाट खबर पठाएर पनि उहाँलाई मानसिक रूपमा टर्चर दिँदै आउनुभएको अवस्था हो र उहाँको घरेलु हिंसाको मुद्दा सुर्खेत जिल्ला अदालतमा चलिरहेको छ। त्यो सुर्खेत जिल्ला अदालतमा मुद्दा चलेर मुद्दाको न्याय पठाउने क्रममा चाहिँ उहाँले फेरि यहाँ मुद्दा पारिसे भन्ने थाहा पाइसकेपछि डेरा छोडेर घरमै पुग्नु भएको रहेछ। अहिले उहाँको मुद्दाको म्याद उहाँलाई दिनको लागि अदालतले यहाँको डेरासम्म पुग्दाखेरि पत्तामा लागेर पुनः फेरि निवेदन लेखेर ऊ चाहिँ गाउँपालिकामै गुराँस गाउँपालिका आफ्नो स्थायी सेवामा नै गएर बसेका छ। मेरो मुद्दाको म्याद त्यहीँ बुझाइदिनु भनेर निवेदन पारेको अवस्था छ। र उहाँको मूल त घरेलु हिंसाको मुद्दामा
त्यसमा अहिले विशेष गरेर यो कुन अवस्थामा पुग्यो
मुद्दाको अवस्था चाहिँ अदालतले नै जानकारी दिने र अदालतले जानकारी दिन जाँदा उहाँको श्रीमानले श्रीमतीले मुद्दा हाल्या थिए भन्ने कुरा गाउँ समाज व्यक्तिबाट थाहा पाएर त्यहाँको डेरा छोडेर स्थायी ठेगाना गुराँस गाउँपालिकामा यसलाई चाहिँ जसरी पनि दुःख दिनसम्म किन सहजै यहाँ गरिदिने भनेर उहाँले डेरा सब सारेर अदालतले म्याद बुझाउन जाँदा यहाँ वीरेन्द्रनगर बाह्रमा नभेटिसकेपछि मै त्यो कानुनी प्रक्रिया त त्यहाँ नभेटी जहाँ स्थायी ठेगाना हो त्यहीँ बुझ्न बुझाउनको लागि चाहिँ निवेदन गर्ने भन्ने प्रक्रिया अनुसार फेरि निवेदन हालेर गुराँस गाउँपालिकाकै ठेगानामा यहाँ बुझाउँ भन्नेसम्मको प्रक्रियामा पुगेका छ। यसपछि त फेरि अब उसले प्रत्युत्तर लगाउने त्यसपछि बुझ्नुपर्ने प्रमाणहरू अदालतले बुझ्ने साथी बुझ्ने कुराहरू बाँकी नै छन्।
सन् 2020 मानव अधिकारको विभिन्न क्षेत्रमा क्रियाशील संस्थाहरूको एउटा मानव अधिकार सहायता कक्ष गठन गरिएको छ। यो सहायता कक्षले यस्ता हिंसामा परेका महिलाहरूलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग पनि गर्दै आएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पीडित महिलालाई 7,000 रकम सहयोग गरेको हो। इन्सेकले कर्णालीका यस्तै विभिन्न जिल्लाका पीडित महिलाहरूलाई रकम सहयोग गर्दै आएको छ। हामी आजको कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। न्यायका लागि पहल कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना न्यायमा पहुँच रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत यस्तै हामीलाई सुर्खेत @insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न पनि सक्नुहुन्छ। रेडियो कार्यक्रम न्यायका लागि पहलको निर्धारित समय सकिएको छ। कार्यक्रम उत्पादन टिमका सम्पूर्ण सहकर्मीसँगै म नन्द कठायतलाई पनि बिदा दिनुहोस्। नमस्कार।